रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने काममा सघाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतको आग्रह। वाम गठबन्धनको पहिलो संयुक्त भेला वीरेन्द्रनगरमा सम्पन्न।
नेपाली कङ्ग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्यो। 3-5 लाख रोजगारी सिर्जना गर्ने दावी।
वाम गठबन्धनको सबै ठाउँमा भागबण्डा मिल्यो। सुर्खेतका दुवै क्षेत्र एमालेको भागमा लोकतान्त्रिक गठबन्धन अन्तिम कसरतमा।
र 19 वर्ष मुनिको एसिएफ कप एएफसी फुटबल च्याम्पियनसिपको छनौटमा पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग पराजित।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट मधुबन विसी र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले दोस्रो चरण अन्तर्गत मङ्सिर 21 गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने काम सघाउन आग्रह गरेको छ। कार्यालयले वीरेन्द्रनगरमा सरकारवालासँग अन्तर्क्रियामा चुनाव प्रचार प्रसार संयमित हुन र आचार संहिता पालना गर्न जिल्लाका सबै सरकारवालालाई आग्रह गरेको छ। मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीले प्रचार प्रसार लगायतका कार्यक्रममा संयमता अप्नाउन दल उम्मेद्वार र मतदाता र सरकारवालालाई आग्रह गर्नुभयो। उहाँले कुनै पनि अप्रिय किसिमका घटना हुन नदिन प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह समेत गर्नुभएको छ। उहाँले भोलि 16 गते उम्मेद्वार मनोनयन तथा सूची प्रकाशन, 17 गते उम्मेद्वारको विरोधमा उजुरी दिने, 18 गते उजुरीमाथि छानबिन तथा नामावली प्रकाशन, 19 गते उम्मेद्वारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जानकारी गराउनुभयो। निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने निर्वाचन कार्यालयको अभियानमा सहयोग गर्न सुर्खेतका राजनीतिक दलहरूले प्रतिबद्धता समेत जनाएका छन्। नेपाली कङ्ग्रेस सुर्खेतका प्रतिनिधि भूपेन्द्र खत्रीले मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै एमाले माओवादी केन्द्रका दानसिंह सुनारले सबै राजनीतिक दलले एकैपटक मनोनयन दर्ताको लागि जाँदा भिडभाड हुने भन्दै पालो गर्दै जानुपर्ने बताउनु भएको छ। माओवादी केन्द्रका दानसिंह सुनारले सबै दलहरू पटक पटक मनोनयन दर्ता गर्न जाँदा भिडभाड हुने भन्दै पालो मिलाएर जानुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाका लागि 2 र प्रदेश सभाका लागि 4 निर्वाचन क्षेत्र रहेको सुर्खेतमा 138 मतदान स्थल तोकिएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा वाम गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रको पहिलो संयुक्त भेला सम्पन्न भएको छ। आगामी मङ्सिर 21 गते हुने दोस्रो चरणको निर्वाचनका लागि भोलि 16 गते हुने मनोनयन दर्ता र चुनावी प्रचार प्रसारका लागि दुवै पार्टीले संयुक्त रूपमा पहिलो भेला गरेको बताएका छन्। भेलालाई सम्बोधन गर्दै वाम गठबन्धनका नेताहरूले यस प्रदेशमा वामपन्थीको बहुमत रोक्न कसैले नसक्ने दावी गरेका छन्। नेकपा एमाले 6 नम्बर प्रदेश कमिटीका सहसंयोजक यामलाल कणेनले दुवै पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर चुनावमा हुमिनुपर्ने बताउनुभयो। उहाँले बाहिर प्रचार गरिए जस्तो अधिनायकवाद ल्याउन नभई देशमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम गठबन्धन गरिएको बताउनुभयो। यस्तै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नरबहादुर विष्टले विगतका मनमुटाव बिर्सेर चुनावमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। संयुक्त भेलामा नेकपा एमाले र माओवादी केन्द्रका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरूले सम्बोधन गरेका छन्।
नेपाली कङ्ग्रेस सुर्खेतको बाबियाचौरमा चुनावी भेला सम्पन्न गरेको छ। 21 गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको भेलामा सचिव टोप बहादुर रावतले लोकतन्त्रको रक्षा र विकासको लागि कङ्ग्रेसको जित आवश्यक रहेको बताउनुभयो। उहाँले नक्कली राष्ट्रवाद र स्वार्थवादीहरूबाट सचेत रहनुपर्ने बेला आएको भन्दै मङ्सिरमा हुने निर्वाचनमा एक भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। यस्तै मङ्सिर 21 गते हुने चुनावलाई लक्षित गर्दै भेलाले क्षेत्रीय सभापति लालवीर भण्डारीको संयोजकत्वमा 1001 सदस्य रहने गरी प्रचार प्रसार समिति गठन समेत गरेको छ।
कक्षा 11 को रजिस्ट्रेसन भर्ने समय कम भएको भन्दै समय थप गर्न सम्बन्धित विद्यार्थीहरूले माग गरेका छन्। भर्न समय कम भएकाले आफूहरू पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ। एसईई परीक्षाको स्तर वृद्धिको नतिजा आउन ढिला भएकाले पनि आफूहरू समस्यामा परेको भन्दै उनीहरूले समय बढाउन माग गरेका छन्। एसईई परीक्षाको स्तर वृद्धिको मार्गसिट लगायतका आवश्यक कागजपत्र आइपुग्न ढिलाइ भएको र बीचमा दशैं तिहारको बिदा परेकाले पनि समस्या भएको उनीहरूको भनाइ छ। सुर्खेतमा रहेको विभिन्न विद्यालयहरूले पनि आवश्यक कागजात नभएका कारण विद्यार्थीहरू फर्काउनु परेको बताएका छन्। श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका सहायक प्राधानाध्यापक जितबहादुर चन्दले विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरू फर्काउनु पर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले रजिस्ट्रेसन फर्म भर्न परीक्षा बोर्डले तोकेको समय कम भएको भन्दै अझैसम्म स्कुलमा नाम लेखाएका विद्यार्थीहरूले समेत सबै कागजपत्र पुर्याउन नसकेको बताउनु भएको छ। विद्यालयमा भर्ना भएका 339 विद्यार्थीमध्ये अहिलेसम्म 250 विद्यार्थीले मात्रै सबै कागजात पेश गरेको उहाँको भनाइ छ। यस्तो राष्ट्रिय परीक्षा बोर्ड क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख गिरमान थापाले ग्रेड वृद्धिको परीक्षा दिएका विद्यार्थीहरूलाई समेत समय पर्याप्त हुने गरी भर्ना अवधि तोकिएको भन्दै विद्यार्थीहरूले आफ्नै कमजोरीले भर्नामा ढिलाइ गरेको दावी गर्नुभयो। प्रमुख थापाले सुरुमा भदौ 1 गतेदेखि असोज मसान्तसम्म भर्नाको लागि समय तोकिए पनि फेरि डबल दस्तुरमा कार्तिक 15 गतेसम्म समय दिइएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई भर्नाका लागि 3 महिनाको समय दिँदा पनि भर्ना समय कम भयो भन्नु उचित नहुने भन्दै समय थप्न नसकिने बताउनु भएको छ।
सुर्खेत सहित 35 जिल्लामा मङ्सिर 21 गते हुने निर्वाचनका लागि कार्तिक 16 गते उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ। शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आग्रह गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले चुनाव प्रचार प्रसारमा समेत समेत हुन राजनीतिक दल र उम्मेद्वारहरूलाई आग्रह समेत गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले निर्वाचन प्रचार प्रसार लगायतका कार्यक्रममा संयमता अपनाई शान्तिपूर्ण तरिकाले गतिविधि सञ्चालन गर्न राजनीतिक दल र उम्मेद्वार मतदाता सरकारवालालाई आग्रह गरेको छ। सुनौ यसै सन्दर्भमा दैलेखका पत्रकार अमर सुनारले तयार पार्नुभएको यो रेडियो सामग्री।
निर्वाचनलाई शान्त मर्यादित गराउन जिल्ला निर्वाचन कार्यालयको समन्वयमा दैलेख सदरमुकाममा राजनीतिक दल र पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम भएको छ। कार्यक्रममा दैलेख क्षेत्र नम्बर 1 का मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सनत चन्द्र लबटले निर्वाचन उम्मेदवारी दर्ता गराउनदेखि नै शान्त र मर्यादित बनाउन सहयोगका लागि अन्तर्क्रिया गरिएको बताउनुभयो।
यो मनोनयन पत्र दर्ता गर्दाखेरि कसरी व्यवस्थापन गर्ने, कसरी त्यसलाई सरलीकरण गर्ने, व्यवस्थित रूपले शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने गर्नु पनि जरुरी भएको हुनाले चाहिँ राजनीतिक दलका प्रतिनिधिज्यूहरू पत्रकार लानु भएको छ। सहजताका साथ सम्पन्न गरौँ भन्ने कुरामा यहाँहरूको सरसल्लाह यहाँहरूको विचार पनि हामीले लिन्छौँ।
क्षेत्र नम्बर 2 का निर्वाचन अधिकृत उमाकान्त पौडेलले निर्वाचन आचार संहिता कडाईका साथ पालना गराउन जुटेको बताउँदै यसका लागि कारवाहीको तहबारे जानकारी गराउनु भयो।
अब आचार संहितामा कारवाहीको अवस्थालाई हेर्दाखेरि विशेष कुन किसिमको आचार संहिता उल्लङ्घन भएको हो त्यसलाई हामीले भेरिफिकेसन गर्छौँ। सम्बन्धित उम्मेद्वार र त्यो राजनीतिक दलको प्रतिनिधिलाई स्पष्टीकरणहरू माग गर्छौँ के कुन कारणले यस्तो किसिमको आचार संहिता उल्लङ्घन गरिएको हो। कुनै सामानहरू कुनै उहरू छन् त्यसलाई जफत गर्ने नियन्त्रण गर्ने तत्कालै त्यसलाई चाहिँ रोक्ने कामहरू हामी गर्छौँ। हामीले दिएको निर्देशन पनि पालन नगरिएन भएन भनेदेखि तिनीहरूलाई चाहिँ 1,00,000 रुपियाँसम्म जरिमाना गर्न सक्ने भयो। पटक पटक त्यो आचार संहिताको कारणबाट निर्वाचन शान्तिपूर्ण हुन सकेन, धाँधली पूर्ण हुन गयो अथवा भयरहित हुन सकेन, निर्वाचनमा प्रतिकूल असर परेको अवस्था देखियो भनेदेखि उसको उम्मेदवारी रद्द गर्न समेत अधिकार चाहिँ आयोगलाई रहेको छ।
त्यसवखत प्रमुख जिल्ला अधिकारी विश्वराज नेउपानेले निर्वाचन सुरक्षाको व्यवस्था प्रभावकारी बनाइएको बताउँदै सूचना समन्वय प्रभावकारी बनाउन राजनीतिक दल र पत्रकारहरूको सहयोगको अपरिहार्यता दर्शाउनुभयो। दोस्रो चरणको निर्वाचन कार्यक्रम अनुसार मङ्सिर 21 गते मतदान हुने सन्दर्भमा उम्मेदवारी दर्ता गराउन दलका जुलुस तथा कार्यव्यवस्थापनका लागि कार्तिक 16 गते दिउँसो 12 बजे राष्ट्रिय जनमोर्चा, 1 बजे नेकपा एमाले र नेकपा माओवादी केन्द्र, 2 बजे नयाँ शक्ति र नेमकिपा, 3 बजे नेपाली काङ्ग्रेस र रापर अनि अपरान्न 4 बजे नेकपा क्रान्तिकारी माओवादीले उम्मेदवारी दर्ता गराउने समय निर्धारण गरेका छन्। दैलेख क्षेत्र नम्बर 1 र सो अन्तर्गतका प्रदेशको उम्मेदवारी दैलेख जिल्ला अदालत र क्षेत्र नम्बर 2 तथा सो अन्तर्गतका प्रदेशको उम्मेदवारी दैलेख सदरमुकामको जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता गराउने स्थान तोकिएको छ।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्ने काममा सघाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतको आग्रह वाम गठबन्धनको पहिलो संयुक्त भेला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। मनोनयन दर्ताको अघिल्लो दिन काङ्ग्रेस र मधेस केन्द्रित दलहरू चुनावी तालमेलका लागि अन्तिम कसरतमा जुटेका छन्। दुवै पक्षबीचमा प्रदेश नम्बर 2 को 32 निर्वाचन क्षेत्र बाँडफाँडमा मुख्य समस्या देखिएको छ। 2 नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी बीचमा सिट बाँडफाँडमा सहमति भए पनि काङ्ग्रेससँग सहमति जुट्न सकिरहेको छैन। दुवै पक्षले प्रदेश नम्बर 2 का प्रतिनिधि सभाका 32 सिटमध्ये 20 सिट पाउनुपर्ने जिकिर गर्दै आएका छन्। 2 नम्बर प्रदेशमा 20 सिट दावी गर्दै आएका फोरम र राजपा 18 झरेका छन्। नेपाली कङ्ग्रेसले दैलेखमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर 2 नेत्री सीता राणालाई उम्मेद्वार बनाएको छ भने 1 विषयमा छलफल भइरहेको जनाइएको छ। क्षेत्र नम्बर 2 क्षेत्रमा मधुर विक्रम खनाल र खमा दिगपाल शाही उम्मेद्वार बन्नुभएको छ। सुर्खेत क्षेत्र नम्बर 1 पूर्व गृहमन्त्री समेत रहनुभएका पूर्ण बहादुर खड्का र 2 पूर्व मन्त्री हृदय राम थानी चुनावी मैदानमा होमिनुहुनेछ।
एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि क्षेत्र बाँडफाँड टुङ्ग्याएका छन्। एमाले र माओवादी बीच 61% र 39% स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ। 165 सदस्य प्रतिनिधि सभा र 330 सदस्य प्रदेश सभाको लागि दुई दलबीच बाँडफाँड मिलेको नेताहरूले बताएका छन्। नेताहरूका अनुसार प्रतिनिधि सभामा एमाले 97 र माओवादीले 61 स्थानमा उम्मेद्वार उठाउने सहमति भएको छ। प्रदेश सभामा एमालेको भागमा 196 र माओवादीको भागमा 130 सिट परेको छ। गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुङ्गो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्र तलमाथि हुन सक्ने नेताहरूले बताएका छन्। एमालेको भागमा मोटामोटी 61% र माओवादीको भागमा 39% परेको छ। यसै गरी 6 नम्बर प्रदेशका दैलेख र सुर्खेतका उम्मेद्वार पनि एमाले टुङ्ग्याएको छ। प्रतिनिधि सभाको सुर्खेत क्षेत्र नम्बर 1 ध्रुव साई र 2 नवराज रावत चुनाव लड्नुहुने भएको छ। प्रदेश 1 खबाट खड्गबहादुर खत्री रहनु भएको छ भने 2 कमा एमलाल कडेल उठाउने एमाले निर्णय गरेको छ। दैलेख 1 रविन्द्र शर्मा तथा प्रदेश खमा अमरबहादुर थापालाई उम्मेद्वार बनाउने निर्णय भएको छ। यस्तै दैलेख 2 प्रतिनिधि सभातर्फ राजबहादुर बुढा तथा प्रदेश कमा सुशील थापा र खमा राजबहादुर साई उम्मेद्वार बनाउने निर्णय एमाले गरेको छ। एमालेको आज बस्ने बैठकले बाँकी प्रदेश सबै निर्वाचन क्षेत्रको उम्मेद्वार टुङ्गो लगाउने जनाएको छ।
कैलालीमा नेकपा एमालेबाट 2 निवर्तमान सांसद नेपाली कङ्ग्रेसमा प्रवेश गर्नुभएको छ। 2070 सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर 2 एमालेबाट विजयी हुनुभएका सांसद एवं प्रभावशाली नेता मोहन सिंह राठौर काङ्ग्रेसमा प्रवेश गर्नुभएको हो। संसदको सुशासन समितिका सभापति समेत रहनुभएका राठौरलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशाङ्क कोइराला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, एनपी साउद लगायतका नेताहरूले पार्टी प्रवेश गराउनु भएको छ। यस्तै मुक्त कमैयाको 5 जिल्ला समितिको केन्द्रीय सदस्य रहनुभएका एमालेकै सांसद रवनी चौधरी पनि काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ। यस्तै नेकपा माओवादी केन्द्रका नेता एवं बिना विभागीय राज्यमन्त्री शम्भुलाल श्रेष्ठ पनि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ। 2070 सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर 1 नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गर्नुभएका नेता श्रेष्ठलाई पार्टीमा भित्र्याउन काङ्ग्रेस सर्लाहीका शीर्षस्थ नेताहरू काठमाडौँ पुगेका थिए। शीर्ष नेताहरूमध्येकै पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य नन्द कुमार दत्त पनि नेपाली कङ्ग्रेसमा प्रवेश गर्नुभएको छ।
नेपाली कङ्ग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कङ्ग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो। कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कङ्ग्रेसले जिते लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धि हुने दावी गर्नुभयो। कङ्ग्रेसको घोषणा पत्रमा गरिबी हटाउने, नेपाललाई कुपोषण र भोकमरी निर्मूल राष्ट्र घोषणा गर्ने उल्लेख गरिएको छ। कङ्ग्रेसले पार्टीको घोषणा पत्रमा 5 नेपालको अर्थतन्त्रको आकार 50 र नेपालीको प्रति व्यक्ति आय स्तर 1,50,000 पुर्याउने जनाएको छ। हाल नेपालको अर्थतन्त्रको आकार करिब 15 र प्रति व्यक्ति वार्षिक आय 90,521 रहेको छ। कङ्ग्रेसले घोषणा पत्रमा 1 7-10% सम्मको आर्थिक वृद्धिदर हासिल गर्न र 3-5 रोजगारी सिर्जना गर्ने प्रतिबद्ध रहेको जनाएको छ। कङ्ग्रेसले आर्थिक समृद्धि, पर्यटन, विकास, युवा, उद्यम, कृषिको आधुनिकीकरण जस्ता एजेन्डालाई मुख्य एजेन्डा समेटेर घोषणा पत्र तयार गरेको छ।
राजनीतिक दल, तिनका भातृ संगठन, प्रशासन, विभिन्न जातीय संगठन लगायतले आफू अनुकूल नहुँदा पत्रकारहरूमाथि यातना दिने क्रम नरोकिएको पत्रकारहरूले गुनासो गरेका छन्। फ्रिडम फोरम नेपालले पत्रकार विरुद्ध हुने अपराध सम्बन्धी दण्डहीनता अन्त्य गर दिवसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा विगत द्वन्द्वको समय र अहिले लोकतान्त्रिक अवस्थामा पनि पत्रकारमाथि हुने यातनामा कमी नआएको बताएका छन्। उनीहरूले राजनीतिक दल, तिनका भातृ संगठन, प्रशासन तथा विभिन्न जातीय संगठनहरूले आफू अनुकूल समाचार आए चुप लाग्ने र प्रतिकूल समाचार आए पत्रकारमाथि विभिन्न धम्की दिने क्रम अहिले पनि कायमै रहेको बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा नागरिकका पक्षमा आवाज उठाउँदा अनियमितता, ढिलासुस्ती र व्यतिथिका बारेमा जानकारी गराउँदा पत्रकारहरू असुरक्षित हुने भएकाले पत्रकारहरूलाई पनि विशेष सुरक्षा दिनुपर्ने उनीहरूले माग गरेका छन्। कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाईले पत्रकार विरुद्ध हुने दण्डहीनता अन्त्य गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विभिन्न समयमा हुने पत्रकारमाथिका घटनाहरू दुःखद भएको भन्दै उहाँले प्रेस स्वतन्त्रताका पक्षमा आवाज उठाउन र काम गर्न माताहतका कार्यालयलाई निर्देशन दिने समेत बताउनु भएको छ। दण्डहीनता अन्त्यका लागि पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजवाल, एमाले उपाध्यक्ष अमृत विसी, नेकपा माओवादी केन्द्रका हरिमाया शर्मा, वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल लगायतले पत्रकारहरू असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। फ्रिडम फोरमका केन्द्रीय प्रतिनिधि राजेन्द्र धितालले विगत र वर्तमानमा पनि पत्रकारहरू यातना धम्की जस्ता कार्य नघटेकोमा चिन्ता जनाउँदै आगामी दिनमा पत्रकारको सुरक्षामा राज्य पनि गम्भीर हुनुपर्ने बताउनु भएको छ। पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फ्रिडम फोरम नेपालका प्रतिनिधि लक्ष्मी भण्डारीले गर्नुभएको थियो। भेरी खबरमा विदेश र खेल खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। ज्यान मार्ने मुद्दामा दोषी ठहर रहनुभएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ललितपुरको सादोबाटोबाट पक्राउ गरी ढुङ्गेललाई काठमाडौँ जिल्ला अदालतको आदेशमा दिल्ली बजार कारागार पठाएको हो। ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वोच्चसहित जन्मकैदको फैसला सुनाएको 8 वर्षपछि पक्राउ गरिएको हो। सर्वोच्च अदालतले ढुङ्गेललाई जिल्ला अदालतले गरेको सर्वोच्चसहित जन्मकैदको फैसलालाई 2066 पुस 19 गते सदर गरेको थियो। ढुङ्गेललाई प्रहरी पक्राउ नगरेपछि गत वैशाखमा सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक प्रकाश आर्यलाई पक्राउ गर्न निर्देशन समेत दिएको थियो। दोषी ठहर गरेका ढुङ्गेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो। ढुङ्गेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने 12 वर्ष 5 महिना 22 दिन थुनामा बस्नुपर्ने बताइएको छ।
बाँकेको नरायणपुर गाउँपालिकामा सम्पन्न एक कार्यक्रमका सहभागीले बाल विवाह र महिला हिंसा विरुद्ध सामाजिक अभियान सञ्चालन गर्ने बताएका छन्। युएनडिपीको सहयोगमा बास नेपालगञ्जद्वारा आयोजित बाल विवाह तथा लैङ्गिक हिंसा न्यूनीकरण विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। अन्तर्क्रियामा बोल्दै सहभागी नियमुल बैगमले समाजमा विद्यमान कुरीतिलाई महिला समूह बनाए रोकथामको पहल गर्ने बताउनु भएको छ। सुरज शर्माले बाल विवाह गर्ने परिवारलाई स्थानीय तह मार्फत सेवा सुविधा रोक्का गरेमा रोकथाममा सहयोग पुग्ने बताउनु भएको छ। बाल विवाह तथा महिला हिंसा परम्परागत कुरीति र अशिक्षाको कारण समस्या बढेको भन्दै त्यसका विरुद्धका लागि पर्नुपर्ने सहभागीहरूले जोड दिएका छन्। कार्यक्रममा नरेनापुरका महिला समूह, बालबालिका, स्थानीय समूहमा विभिन्न समूहमा आबद्ध व्यक्ति लगायतको सहभागिता रहेको थियो।
खेलिरहेको अवस्थामा प्रहरीले दाङबाट 9 जनालाई पक्राउ गरेको छ। जुवाको खालबाट प्रहरीले झन्डै 4 लाख रुपियाँ पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरी टोलीले घोराई उपमहानगरपालिका वडा नम्बर 17 गौरागाउँबाट जुवा खेलिरहेको अवस्थामा 9 जनालाई पक्राउ गरेको हो।
रुकुमको प्रसिद्ध डिग्रे साई कुमारी मन्दिरमा पूजा आजा तथा 5 दिने मेला सुरु भएको छ। प्रत्येक वर्षको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म दर्शन तथा मेला लाग्ने यो मन्दिरमा हरेक वर्ष करिब 800 देखि 1200 बोकाको बलि समेत दिने गरिएको छ।
भेरी खबरमा लागौँ अब एउटा विदेशको खबरतिर। उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रमा दुर्घटना हुँदा करिब 200 जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। गत अक्टोबर 10 पुङ्गेरी स्थित परमाणु परीक्षण केन्द्रको सुँगुर चौर भाग भत्किँदा 200 जना मारिएको जापानी टेलिभिजनले जनाएको छ। टेलिभिजनका अनुसार सुरुङ्गी चौर भाग भाँसिँदा सुरुमा 100 भन्दा बढी जनाको ज्यान गएको थियो भने उद्धार कार्य ढिलाउँदा बाँकी थप 100 जनाभन्दा बढीको मृत्यु भएको उल्लेख गरिएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। 19 वर्ष मुनिको एसिया कप फुटबलको पहिलो छनौट खेलमा नेपाल किर्गिस्तानसँग 2-0 पराजित भएको छ। 10 समूहमा विजेता र उत्कृष्ट 6 उपविजेता इन्डोनेसियामा हुने 19 वर्ष मुनिको एसिया कपमा छनौट हुनेछन्। अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको 18 वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन्। नेपालले भोलि बहराइन, 18 गते युए र 22 गते ओमनसँग प्रतिस्पर्धा गर्नेछ।
खेलकै अर्को प्रसङ्गमा मलेसियामा हुने 19 वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल भारत बङ्गलादेश र आयोजक मलेसियासँग खेल्ने भएको छ। हिजो सार्वजनिक भएको खेल तालिकामा नेपाल 3 पटकको विजेता भारतसँग भारतसहित बङ्गलादेश र मलेसियामा रहेको समूह एमा परेको छ। नेपालले पहिलो खेल कार्तिक 25 गते बङ्गलादेशसँग खेल्नेछ भने कार्तिक 26 गते भारत र 28 गते मलेसियासँग खेल्नेछ। समूहको विजेता र उपविजेता सेमी फाइनलमा पुग्नेछन्। दिपेन्द्रसिंह एरीको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताको तयारीको लागि अहिले बङ्गलादेशमा रहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने काममा सघाउन मुख्य निर्वाचन अधिकृत कार्यालय सुर्खेतको आग्रह। वाम गठबन्धनको पहिलो संयुक्त भेला वीरेन्द्रनगरमा सम्पन्न।
नेपाली काङ्ग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्यो, 3-5 लाख रोजगारी सृजना गर्ने दावी।
वाम गठबन्धनको सबै ठाउँमा भागबण्डा मिल्यो, सुर्खेतका 2 क्षेत्र एमालेको भागमा, लोकतान्त्रिक गठबन्धन अन्तिम कसरतमा।
र 19 वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको छनौटको पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग पराजित। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मधुबन विसी र राजेन्द्र शाही पनि बिहानको भेरी खबरबाट बिदा हुन्छौँ। नमस्कार।